यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा विनियोजन विधेयक 2077 विभिन्न शीर्षकमाथि भएका छलफलमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूको जवाफ। सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन क्रमशः कार्यान्वयनमा आएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। वार्ताका माध्यमबाट भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ़ रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। असार 1 गतेदेखि विद्युत महसुलको नयाँ दर निर्धारण र विगत केही समयदेखि बिग्रिएको अमेरिका चीनको सम्बन्ध सुधारका लागि दुवै देशका उच्च अधिकारी बीच भेटवार्ता। अब समाचार विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2077 अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2077 अन्तर्गत रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीमै नेपाली सेनाको संगठनलाई समावेशी बनाउने कानूनी प्रबन्ध गरिएको बताउनुभयो। उहाँले नियमावलीले विभिन्न जात समुदायको आरक्षण कोटा सम्बन्धी निर्धारण गरेको पनि स्पष्ट पार्नुभयो। उपप्रधान एवं रक्षा मन्त्री पोखरेलले समूहगत बटालियन तथा जातिगत समूहका आधारमा नभई तय गरिएका निश्चित मापदण्ड अनुरूप भर्ना हुन चाहनेहरू सेनामा भर्ती हुन सक्ने उल्लेख गर्नुभयो। कोविड 19 को जोखिम रोकथाम नियन्त्रण र प्रतिकारका लागि सेनाको व्यवस्थापनमा चीनबाट ल्याइनुपर्ने सबै स्वास्थ्य सामग्री र उपकरण स्वदेश आइसकेको जानकारी दिनुहुँदै उहाँले भारतबाट पनि आवश्यक प्रक्रिया पुर्याएर सामग्री ल्याउने प्रयास र तयारी भइरहेको बताउनुभयो। उपप्रधानमन्त्री पोखरेलले वर्तमान अवस्था र गम्भीरतालाई मनन गरी संसारका अन्य राष्ट्रले पनि कोविड विरूद्धको प्रतिकार्यमा खरिद गर्न चाहेको परिमाणमा सामग्री आपूर्ति नभइरहेका अवस्थामा सेनासँग भएको जनशक्ति र औपचारिक जनसम्पर्क र कूटनीतिक माध्यमलाई प्रयोग गरी पारदर्शिता प्रभावकारिता र छरितो ढंगबाट आपूर्ति गरी आम जनताको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर सरकारबीच सेना मार्फत सामग्री खरिद गरिएको र यसमा कुनै अनियमितता नभएको स्पष्ट पार्नुभयो। अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन क्रमशः कार्यान्वयनमा आएको तथा मितव्ययिता र संस्थागत पुनर्संरचनाका कतिपय कामहरू पनि भइरहेको बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको विवरण छिट्टै प्रकाशित हुने र राष्ट्रपति महिला उत्थान कार्यक्रमले दलित उत्थानमा समेत खर्च गर्ने स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर खतिवड़ाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत सार्वजनिक सेवा प्रसारणका रूपमा विकास गर्न त्यस सम्बन्धी विधेयक चाँडै नै संसदमा टेबल हुने जानकारी गराउनुभयो। उहाँले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन र डिजिटल इकोनोमीका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिएको तथा लोक कल्याणकारी विज्ञापन निश्चित मापदण्डका आधारमा विवादरहित रूपमा वितरण हुने पनि उल्लेख गर्नुभयो। मन्त्री डाक्टर खतिवड़ाले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका जिल्लामा 4G सेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ़ रहेको दोहोर्याउनु हुँदै इच्छाशक्ति भएमा महामारीका बेलामा पनि वार्ता गर्न सकिने स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2077 अन्तर्गत परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले इतिहासदेखि थातिरहेका विषयको निरूपण वार्ताबाटै हुने नेपालको मान्यता रहेको र इच्छाशक्ति भएमा महामारी त्यसको बाधक नहुने यथार्थलाई भारतले आत्मसात गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। मन्त्री गेवालीले नेपालको नयाँ राजनैतिक एवं प्रशासनिक मानचित्रमा समेटिएका भूभागमाथि नेपालको भोग चलन कायम गर्न सरकार दृढतापूर्वक अघि बढ़ेको उल्लेख गर्नुभयो। उहाँले भारत र चीनसँग सुमधुर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको घोषित नीति रहेको बताउनुहुँदै उनीहरूका सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध कायम गर्ने नीतिबाट नेपाल अविचलित रहेको समेत स्पष्ट पार्नुभयो। विनियोजन विधेयकका सिद्धान्तमाथि उठेका विषयमा हिजो गृहमन्त्री रामबहादुर थापा, कृषि मन्त्री घनश्याम भूषाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बहाम्फे, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री वसन्त कुमार नेमाङ, खाने पानी मन्त्री बीना मगर, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राई यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जवाफ दिनुभयो। गण्डकी प्रदेशमा आज थप 42 जना कोरोना संक्रमित थपिएका छन्। मनाङमा आज पहिलो पटक संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार संक्रमित हुने मानवल परासीको मध्यविन्दु नगरपालिकाका 19 देखि 45 वर्ष उमेर समूहका 15 जना, उमेर नखुलेका 2 जना पुरूष र गैंडाकोट नगरपालिकाका 28 वर्षीय एक पुरूषमा कोरोना संक्रमण देखिएको छ। तनहुँको रिसिङ गाउँपालिकाका 20 देखि 40 वर्ष उमेर समूहका 7 जना, सुक्ला गण्डकी नगरपालिकाका 18 वर्षीय 1 जना, भानु नगरपालिकाका 22, 42, 40 र 52 वर्षका 4 जनामा कोरोना संक्रमण देखिएको छ। मनाङको चामे गाउँपालिकामा कपिलवस्तु जिल्लाको वाणगंगा 14 स्थायी ठेगाना भई मनाङमा कार्यरत कर्मचारी रहेको जनाइएको छ। गोर्खाको पालुङटार नगरपालिकाका 23 देखि 46 वर्ष उमेर समूहका 6 जना पुरूष र 40 वर्षीय 1 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने गोर्खाको शहीद लखन गाउँपालिकाका 54, 31, 38 र 27 वर्षका 4 जना पुरूषमा पनि संक्रमण पुष्टि भएको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हिजो 546 जना पुरूष र 40 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो। हिजो थप 9 जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 1167 पुगेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 20 पुगेको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न सम्बन्धित अस्पताल र चिकित्सकलाई निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताउनुभयो। महोत्तरी जिल्लामा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले महोत्तरीको सम्से गाउँपालिका सील गरेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले हिजो सूचना जारी गर्दै गैराती 12 बजेदेखि 72 घण्टाका लागि पूर्ण रूपमा गाउँपालिका सील गरेको जनाएको छ। सम्से गाउँपालिकामा बुधबार एकै दिन 182 जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्र सील गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो। बैतडीका 200 बढी विद्यालय क्वारेन्टीनका लागि प्रयोग गरिएका छन्। भारत तथा तेस्रो मुलुकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टीनका रूपमा प्रयोग भएका हुन्। जिल्लाका 95% विद्यालय क्वारेन्टीनमा परिणत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विद्युत नियमन आयोगले विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ। यही असार 1 गतेदेखि लागू हुने गरी नयाँ महसुल दर रेट निर्धारण गरेको हिजो आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले जानकारी दिनुभयो। निर्धारण गरिएको दर अनुसार घरायसी उपभोक्ताले महिनामा 10 किलोवाटसम्म बिजुली खपत गर्दा डिमाण्ड शुल्क 30 रूपियाँ, यही फेजमा 15 एम्पियरमा न्यूनतम शुल्क 50 रूपियाँ र प्रति किलोवाट घण्टाको शुल्क 4 रूपियाँ लाग्ने भएको छ। सिंगल फेजबाट बिजुली लिनेहरूले 400 किलोवाट घण्टा भन्दा बढ़ी खपत गर्दा अधिकतम महिनामा 275 रूपियाँ शुल्क र प्रति किलोवाट घण्टा 12 रूपियाँ तिर्नुपर्ने आयोगले जनाएको छ। बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा शुरूमा 1 देखि 10 युनिटसम्म, त्यसपछि प्रत्येक क्याप अनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्नेछ। 400 युनिट भन्दा धेरै खपत गर्ने ग्राहकका लागि भने न्यूनतम शुल्क 175 रूपियाँ शुरूमा तोकिएको छ। नयाँ दर अनुसार 1 देखि 20 युनिटसम्म प्रति युनिट 3 रूपियाँ, 21 देखि 30 युनिटसम्म प्रति युनिट 6 रूपियाँ 50 पैसा, 31 देखि 50 युनिटसम्म प्रति युनिट 8 रूपियाँ, 51 देखि 150 युनिटसम्म प्रति युनिट 9 रूपियाँ 50 पैसा, 151 देखि 250 युनिटसम्म प्रति युनिट 10 रूपियाँ र 251 देखि 400 युनिटसम्म प्रति युनिट 11 रूपियाँ रहेको छ। यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेडिकेटेड र ट्रंक लाइनका लागि फरक फरक शुल्क खारेज गरेको छ। लोड सेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिँदै आइएको भन्दै उद्योगीहरू गुनासो गर्दै आएका थिए। हिजो बिहानदेखि पहिरोका कारण अवरूद्ध नारायणगढ मुगलिन सड़क गैरातीदेखि फेरि एकतर्फी रूपमा सञ्चालन भएको छ। अविरल वर्षाका कारण हिजो बिहानदेखि त्यस क्षेत्रमा पहिरो खस्न थालेको थियो। सड़क खण्डको इच्छा कामना गाउँपालिका छ स्थित कालीखोला भन्ने स्थानमा निरन्तर वर्षाका कारण पहिरो खसिरहेको हाम्रा संवाददाता शिशिर सिमखडाले जनाएका छन्। सड़क दुईतर्फी हुन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हिजो बिहानदेखि अवरूद्ध सड़क साँझ केही बेर एकतर्फी सञ्चालनमा आए पनि केही बेरमै पुनः पहिरो आई अवरूद्ध भएको थियो। सो स्थानमा दुईवटा एक्सकाभेटर र एउटा लोडरले पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विगत केही महिनादेखि बिग्रदो चीन र अमेरिका बीचको सम्बन्धको सुधारका लागि अमेरिकी विदेश मन्त्री माइक पम्पियो र चीनका प्रमुख कूटनीतिज्ञ याङ जीएची बीच अमेरिकी चापु हवाईमा भेटवार्ता भएको छ। विश्वकै दुई शक्तिशाली राष्ट्र मानिएका चीन र अमेरिका बीच कोरोना भाइरसको महामारी, हङकङमा भएका विरोध प्रदर्शन र दुई देश बीच चर्किएको व्यापारिक युद्धलाई लिएर तनाव बढ़ेको छ। उत्तर कोरियाको आणविक हतियारको संख्यामा वृद्धि गर्ने योजनाले पनि दुई देश बीचको सम्बन्धलाई थप जटिल बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको कूटनैतिक सम्बन्ध अवरूद्धसम्म गर्न सकिने बताउनु भएपछि हाल दुई देशको सम्बन्ध विगत वर्षदेखिकै सबैभन्दा खराब रहेको अन्तर्राष्ट्रिय संचार संस्था रोयटर्सले जनाएको छ। कोरोना संक्रमणका कारण विश्वभर संक्रमित हुनेको संख्या 84 लाख पुगेको छ। संक्रमित मध्ये 44,14,991 स्वस्थ भई घर फर्किएका छन्। हालसम्म 4,51,000 बढ़ीको मृत्यु भइसकेको छ। अमेरिकामा संक्रमितको संख्या 22,34,400 नागेको छ। अमेरिकामा हालसम्म 1,19,900 भन्दा बढ़ीको मृत्यु भएको छ। संक्रमित संख्याका आधारमा चौथो स्थानमा रहेको छिमेकी मुलुक भारतमा हालसम्म 3,67,200 भन्दा बढ़ी संक्रमित भएका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 12,262 पुगेको छ। पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या बढ़िरहेको छ। पाकिस्तानमा हालसम्म 1,54,700 कोरोना संक्रमित भएका छन् भने 2,975 जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। अब मौसम। आज प्रदेश एक, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशमा प्राय बदली हुने र अन्य प्रदेशमा सामान्य बदली रही प्रदेश एक, दुई, बागमती, गण्डकी र प्रदेश पाँचका धेरै स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा विनियोजन विधेयक 2077का विभिन्न शीर्षकमाथि भएका छलफलमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूको जवाफ। सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन क्रमशः कार्यान्वयनमा आएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। वार्ताका माध्यमबाट भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ़ रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। असार 1 गतेदेखि विद्युत महसुलको नयाँ दर निर्धारण र विगत केही समयदेखि बिग्रिएको अमेरिका र चीनको सम्बन्ध सुधारका लागि दुवै देशका उच्च अधिकारी बीच भेटवार्ता। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।